नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आइतबार पार्टी एकता घोषणा गर्ने एमाले र माओवादीको तयारी, भोलि औपचारिक रूपमा मिति घोषणा हुने।
वर्क इन प्रोग्रेस भन्नुभएको छ, थप कति के प्रगति भएको छ अथवा के हुनेवाला छ त्यो चाहिँ भोलिको बैठकमा नै उहाँले राख्नुहुन्छ।
कामी रीता शेर्पाद्वारा 22 औं पल्ट सगरमाथा शिखर आरोहण गरी कीर्तिमान कायम, पछिल्ला 4 दिनमा 60 जना भन्दा धेरै शिखरमा पुग्न सफल।
हुम्लामा मकालु एयरको कार्गो विमान दुर्घटना हुँदा 2 जना पाइलटको ज्यान गयो, दुवै शव काठमाडौँ ल्याइयो, पोस्टमार्टम गरेर परिवारलाई बुझाइने।
संयुक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरिया दक्षिण कोरियासँगको उच्च स्तरीय बैठकमा बसेन, अमेरिकासँगको शिखर बैठकमा पनि नबस्ने चेतावनी।
र क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको खेलका लागि विश्व 11 टिममा समावेश, असोज 13 गतेदेखि ए डिभिजन लिग गर्ने एन्फाको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको VIP करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू,
अनुभवी ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
VIP करियर, न्यू प्लाजा पुतली सडक काठमाडौँ। फोन नम्बर 01-4426-149, 98-61-84-79-28।
VIP को साथमा सफलता तपाईको हातमा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले र माओवादी केन्द्रले वैशाख 6 गते आइतबार पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन्। तर यसको औपचारिक निर्णय भने भोलि बिहान 10 बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले गर्नेछ। आज बालुवाटारमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड बीचको छलफलमा सरकारको नीति तथा कार्यक्रम अघि नै पार्टी एकता गर्ने सहमति भएको हो। दुवै नेताले सकारात्मक छलफल भएको र भोलि टुङ्गो लाग्ने जानकारी दिएको एमाले नेता विष्णु पौडेलले बताउनुभयो।
हाम्रा आदरणीय नेताहरू नेकपा एमालेका अध्यक्ष एवं सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र नेकपा माओवादी केन्द्रका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूका बीचमा जारी प्रक्रिया, पार्टी एकताका सम्बन्धमा जारी प्रक्रियाका विषयमा केन्द्रित भएर उहाँहरूका बीचमा छलफल भएको छ। उहाँहरूले हामीलाई दिनुभएको जानकारी अनुसार भोलि पार्टी एकता संयोजन समितिको बैठक उहाँहरूले आयोजना गर्नुभएको छ। पार्टी एकता प्रक्रियालाई कसरी अगाडि बढाउने, कसरी टुङ्गो पुर्याउने लगायतका विषयहरूमा उहाँहरूले छलफल गर्नुहुनेछ। हामीले सोद्धा उहाँहरूले हामीलाई दिनुभएको जानकारी के छ भनेदेखि वर्क इन प्रोग्रेस भन्नुभएको छ, थप कति के प्रगति भएको छ अथवा के हुनेवाला छ त्यो चाहिँ भोलिको बैठकमा नै उहाँहरूले राख्नुहुन्छ।
7 गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुने भएकाले 6 गते एकता घोषणा गर्ने तयारी छ। तर भोलि बिहान 7 बजे मदनाश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा दुवै नेताले सम्बोधन गरेपछि बालुवाटारमा 10 बजे संयोजन समितिको बैठकले औपचारिक रूपमा मिति तय गर्नेछ। संयोजन समितिको बैठकले पार्टी एकताको मिति प्रस्ताव गरेपछि दुवै पार्टीको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गर्नुपर्नेछ। पार्टी एकताका लागि धेरै विषयमा सहमति भइसकेकाले यसलाई दुवै पार्टीबाट अनुमोदन गराए लगत्तै पार्टी एकताको घोषणा मिति तय हुने नेता पौडेलले बताउनुभयो। एमाले र माओवादीले पार्टी एकताका लागि यसअघि 2 पटक मिति तय गरे पनि त्यसलाई तारिसकेका छन्।
यसैबीच भोलि हुने पार्टी एकता घोषणा मितिको तयारी र कार्यसूचीका विषयमा एमाले र माओवादी केन्द्रले आज आन्तरिक छलफल पनि गरेका छन्। बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पार्टी एकता घोषणा मिति तयारीका विषयमा छलफल गरेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। बैठकले एकीकृत पार्टीमा 43 सदस्यीय स्थायी कमिटि बनाउने प्रस्ताव पनि गरेको छ। माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारमा रहेको निजी निवासमा पार्टी एकता प्रक्रियाका विषयमा छलफल गरेको छ।
कामी रीता शेर्पाले 22 पल्ट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। यो वर्षको आरोहण शुरू भएको चौथो दिन शेर्पा आज बिहान 8848 मिटर अग्लो चुचुरोमा पुग्नु भएको हो। 48 वर्षका कामी 22 पल्ट सगरमाथा शिखरमा पुग्ने पहिलो व्यक्ति हुनुभएको छ। यसअघि 7 वर्ष अघि सन् 2011 आप्पा शेर्पाले 21 पल्ट शिखर आरोहण गर्नुभएको थियो। यस्तै फुर्वारीता शेर्पाले 2013 21 पल्ट सगरमाथा आरोहण गर्नुभएको थियो। आज 22 पल्ट शिखरमा पुगेर कीर्तिमान कायम गरेका कामी रीताले पोहोर सगरमाथाको आरोहण गरेर आप्पा र फुर्वाको बराबरी गर्नुभएको थियो। आप्पा र फुर्वाले अब सगरमाथा आरोहण नगर्ने घोषणा गरिसकेका कारण कामी रीताको आजको कीर्तिमान तत्काल तोडिने छैन। यो सिजनको चार दिनमा कामी रीता सहित 60 जना भन्दा धेरै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका बेस क्याम्पमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। मौसममा खराबीका कारण हिजो आरोहण हुन सकेको थिएन। अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतीक्षामा छन्।
मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथमा दुर्घटना हुँदा दुईजना पाइलटको ज्यान गएको छ। सुर्खेतबाट सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको विमान दुर्घटनामा पाइलट द्वय किरण भट्टराई र आदित्य नेपालीको ज्यान गएको हो। दुवैजनाको शवलाई आजै काठमाडौँको शिक्षण अस्पताल महाराजगंज ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। दुवै शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइनेछ। आज बिहान 6:12 उडेको विमान त्यसको 15 मिनटपछि सम्पर्क विच्छेद भएको थियो। त्यस लगतै विमान खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो, तर खार्पुनाथमा भेडा चराइरहेका गोठालाले विमान खसेको देखेर प्रशासनमा खबर गरेका थिए। एक्ला भुजा चौरमा रहेका लामा रावलले आफूहरूले विमान खसेको देखेपछि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गरेको जानकारी दिनुभयो। विमान भिरालो खर्कमा खसेर 3 टुक्रा भएको उहाँले बताउनुभयो।
2,60,86,000 रुपियाँ नक्कली नेपाली नोट सहित काठमाडौँमा 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रिन्टिङ प्रेस संचालकदेखि फिल्म निर्मातासम्म छन्। पक्राउ परेका महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्ले, प्रकाश सुवेदी र विकेश नापितलाई आज पत्रकार सम्मेलन गरेर अपराध अनुसन्धान महाशाखा काठमाडौँले सार्वजनिक गरेको छ। पक्राउ पर्ने माधव वाग्ले लुट 2 र रेशम फिलिली चलचित्रका निर्माता हुन्। उनको कोठाबाट मात्रै 2,52,00,000 रुपियाँ नक्कली नोट फेला परेको प्रहरीको दावी छ। सुर्खेत घर भएका महेन्द्र बोगटीले हिजो नयाँ बस पार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खाएको बिल तिर्न नक्कली नोट दिएका थिए। खाजाघरका संचालकले त्यस लगत्तै महानगरीय प्रहरी प्रभाग गोगबुमा खबर गरेको र उनलाई पक्राउ गरी सोधपूछ गर्दा अरू पनि पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। सभामुख महराले दलहरूबीच सहमति जुटाउनका लागि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई आज प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेश नगरिएको उहाँले स्पष्ट पार्नुभयो। आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ एमाले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने अडान लिएको थियो, तर प्रमुख प्रतिपक्षी दल काँग्रेस ले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने भनेपछि प्रतिनिधि सभा नियमावलीमा विवाद भएको थियो। प्रमुख प्रतिपक्षी कंग्रेसले अभियोग पुष्टि भएको फैसला अदालतले नगरेसम्म सांसदहरूलाई निलम्बन गर्न नहुने भन्दै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गराएको छ। त्यसै गरी कांग्रेसले विषयगत समितिको संख्या घटाउन पनि माग गरेको छ। मस्यौदा समितिमा 10 विषयगत समिति बनाउने प्रस्ताव गरिएकोमा कांग्रेसले असहमति जनाउँदै यसका लागि पनि संशोधन प्रस्ताव दर्ता गराएको छ। दलहरूबीचको विवादका कारण आज पनि नियमावली पारित गर्ने कार्यसूची हटाउन परेको संघीय संसद सचिवालयले जनाएको छ।
यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक सुरक्षा सम्बन्धीको तेस्रो संशोधन विधेयक 2075 प्रस्तुत भएको छ। गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले यो विधेयक पेश गर्नुभएको हो। प्रतिनिधि सभाको अर्को बैठक पछि शुक्रबार दिनको 1 बजे बस्नेछ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
गुणस्तरमा उच्च एक पटकको प्रयोग पुस्तौं पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आइतबार पार्टी एकता घोषणा गर्ने, एमाले र माओवादीको तयारी, भोलि औपचारिक रूपमा मिति घोषणा हुने, कामी रीता शेर्पाद्वारा 22 पल्ट सगरमाथा शिखर आरोहण गरी कीर्तिमान कायम, हुम्लामा मकालु एयरको कार्गो विमान दुर्घटना हुँदा दुईजना पाइलटको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। पछिल्लो तथ्याङ्क अनुसार 400,000 भूकम्प प्रभावित दोस्रो किस्ताको अनुदानका लागि योग्य भएका छन्। त्यस्तै अहिलेसम्म 1.5 लाख घरको पुनर्निर्माण पनि सकिएको छ। अहिले 4.5 लाख घर बनिरहेका छन्। भूकम्प अति प्रभावित 11 जिल्लामा घर बनाउने क्रम बढे पनि काठमाडौँ उपत्यकाका 3 जिल्लाको अवस्था भने निराशाजनक छ। शहरी क्षेत्रमा पुनर्निर्माण किन सुस्त भयो त? मदन पौड्यालको रिपोर्ट।
दोलखामा सबैभन्दा धेरै 28,000 घर बनिसकेका छन् भने 48,000 घर बन्दैछन्। सिन्धुपाल्चोक सबैभन्दा धेरै घर निर्माण भइरहेको जिल्ला बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा 69,000 घरको पुननिर्माण भइरहेको छ भने 21,000 घर निर्माण सम्पन्न भएका छन्। तर काठमाडौँ उपत्यकाभित्रकै प्रभावित भने गुनासो बोकेर स्थानीय तहमा धाइरहेका छन्। ललितपुर महानगरपालिकाको कार्यालयमा भेटिनुभएकी कुपनडोलकी कमला विष्ट।
भूकम्पमा परेको छ भनेर ओडाबाट चाहिँ सिफारिस भएको थियो, तर अहिले जुन 68 जनाकोमा अरूको पैसा आयो, जब 28 जनाकोमा छ त्यो 28 जनामा नि म पनि परिरहेको छु। खै के हो त्यो मैले कुरै बुझ्न सकेको छैन।
गुनासा त बाँकी छन् नै। ललितपुरमा 27,000 लाभग्राही मध्ये 24,000 जनासँग मात्र अनुदानको पहिलो सम्झौता भएको छ, तर तेस्रो किस्ता लिने 2,500 मात्रै छन्। यो ललितपुरका भूकम्प प्रभावित मध्ये 10% मात्रै हो। 3 वर्षमा 10% मात्रै प्रगति पक्कै पनि सन्तोषजनक छैन। शहरी क्षेत्र भएकाले घर पुननिर्माणमा समस्या देखिएको हो भन्नुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुरका प्रमुख रामेश्वर मरहट्टा।
गाउँतिर त बनेका छन् बिल्डिङहरू, घरहरू बनेका छन्, राम्रै प्रोग्रेस भएको छ। मेन चाहिँ शहरी इलाकामा चाहिँ प्रोग्रेसहरू अलिक कम भएको अवस्था छ। जनताहरूको जग्गा एकदम कम हुने र त्यसलाई बाटोको लागि छोड्नुपर्ने र अनि सेटब्याकको लागि छोड्नुपर्ने, सिमानाबाट नगरपालिकाको मापदण्ड अनुसार सेटब्याकको लागि छोड्नुपर्ने हुँदाखेरि जग्गा एकदमै कम भएर घर बनाउन नसक्ने अवस्था धेरै जसो जनताहरूको छ।
त्यस्तै काठमाडौँमा 45,000 लाभग्राही मध्ये झण्डै 40,000सँग अनुदानको सम्झौता भएको छ, तर 3,200 मात्रै घर बनेको प्राधिकरणको तथ्याङ्क छ। भक्तपुरमा पनि उस्तै अवस्था छ। भक्तपुरमा 27,600 लाभग्राही सूचीमा छन्। अहिलेसम्म 23,400सँग अनुदानको सम्झौता भएको छ, तर दोस्रो र तेस्रो किस्ता लिने 3,000 पनि पुगेका छैनन्। शहरी क्षेत्रमा लाभग्राहीमा नाम निस्कने, अनुदान सम्झौता गर्ने अनि दोस्रो र तेस्रो किस्ता लिने बीचको संख्यात्मक अन्तर धेरै छ। भूकम्प प्रभावित अरू 11 जिल्लामा घर बन्ने क्रम जुन गतिमा छ, काठमाडौँ, भक्तपुर, ललितपुर जस्ता शहरी क्षेत्रमा त्यही अनुसारको गति देखिँदैन। जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका प्रमुख एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव शिवराम गेलाल।
जग्गाको जुन दाजुभाइ बीचका अथवा चाहिँ 3 पुस्ता अगाडिदेखिका जग्गाहरू आफ्नो नाउँमा पनि नआइरहेको अवस्थाले पनि नगरपालिकाहरूमा नक्सा पासमा पनि केहीहरू समस्याहरू आइरहेको कारणले गर्दाखेरि पनि घर बनाउने क्रममा केही ढिलाइ हुन गएको छ। अनि त्यस्तै गुठी जग्गाहरूको समस्या एकातिर देखिएको छ। अनि अर्को चाहिँ नि नगर एरियालाई हेर्ने हो भनेदेखि साना अति सानो जग्गाहरू रहेको, जसमा दुईजना दुई आना अथवा एक आनामा हिजोको दिनमा घर बनिरहेको त्यही घरमा चाहिँ नि चार पाँच जना परिवारहरु चाहिँ भिन्दा भएर बसिरहेको अनि तला तलाको चाहिँ नि लालपुर्जाहरु उहाँहरूसँग रहिरहेको अब त्यो तला तलाहरुको लालपुर्जा रहिरहेको अवस्थामा हामीले त्यही आधारमा लाभग्राही बनिरहेको अबको चाहिँ नि घर बनाउने क्रममा त्यो केही समस्याहरु आएको र नगरपालिकाहरुबाट नक्सा पास चाहिँ हुन नसकिरहेको अवस्थाले गर्दाखेरि पनि यो डिफरेन्सेस चाहिँ नि धेरै देखिएको छ।
स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको परिचालन र समय सीमा निर्धारण लगायतका कारण पुनर्निर्माणले गति लिएको प्राधिकरणको दावी छ। तर अरू क्षेत्रमा जस्तै काठमाडौँ उपत्यकाभित्र पनि भवन निर्माण संहिताको कार्यान्वयन गर्दै सुरक्षित पुनर्निर्माणलाई गति दिन आवश्यक छ।
नेपाल दर्पणको शुरूको खबरमा एमाले र माओवादी बीच जेठ 6 गते आइतबार पार्टी एकताको घोषणा गर्ने तयारी हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं। अब फेरि खबरकै सिलसिला, सरकारले सिपयुक्त र नैतिक चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ। पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले शिक्षा ऐनको 8 संशोधन, संघीय संरचना र कक्षा 11 र 12 विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारूप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरू गरेको हो। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले मुलुक संघीय संरचनामा रूपान्तरण भएकाले पाठ्यक्रम सम्बन्धी संघीय, प्रादेशिक र स्थानीय भूमिकालाई व्यवस्थित गर्न नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारूप मस्यौदा तयार पारेको जानकारी दिनुभयो।
प्रदेश दिनका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले तलब तथा अन्य सेवा सुविधा लिन पाउने भएका छन्। आज बसेको प्रदेश नम्बर 3 मन्त्री परिषद बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवा सुविधा सम्बन्धी विधेयक पास नभए पनि तलब र अन्य सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो।
खोटाङको सचिता पोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ। सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउनका लागि दिपडुङ चुइचुम्बा गाउँपालिका 5 सतीचा पोखरी स्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो। गर्भवतीलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्थापना गरिएको बर्थिङ सेन्टरको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले आज उद्घाटन गर्नुभयो। गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित हुनेछन्।
लोपन्मुख अवस्थामा रहेका रेड पाण्डा अर्थात हाब्रे तस्करीको पहिलो रजाइमा पर्ने गरेका पछिल्ला वर्षको अध्ययनले देखाएको छ। वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी जिल्लामा वन कार्यालय काठमाडौँको 2074 तथ्याङ्क अनुसार सबैभन्दा बढी रेड पाण्डाको छालाको विकृति तथा ओसार पसारका घटना देखिएका छन्। चितुवा दोस्रो र सालक वन्यजन्तु तस्करको तेस्रो रजाइमा परेको पाइएको छ।
फिरन्ते जीवन बिताउँदै आएका दैलेखका बिरामी राउटे समस्यामा परेका छन्। आफै स्वास्थ्य संस्थामा नजानेर स्वास्थ्यकर्मीले पनि राउटे बस्तीमा गएर उपचार नगर्ने भएपछि डुङ्गेश्वर गाउँपालिका 6 बिउरा खेतको जंगलमा बस्दै आएका बिरामी राउटे समस्यामा परेका हुन्। राउटेहरू बिरामीले थला परेको जानकारी गराउँदा पनि डाँडा पराजुल स्वास्थ्य चौकीले सुनवाई नगरेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले गुनासो गर्नुभएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ।
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएक पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बीए, एमए र पीएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0142-9961-62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 5 45 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झुट्टो उजुरी गर्ने सहित तीनजनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारवाही थालेको छ गएको आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धन सम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका तीनका धनबहादुर रिमाल र झुट्टो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजु प्रसाद रिमाललाई प्रहरीले आज पक्राउ गरी कार्यवाही थालेको हो
गएको महिना झन्डै 1,00,000 पर्यटक नेपाल आएका छन् अप्रिलमा 98,650 पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले आज जनाएको छ यो संख्या अघिल्लो वर्षको अप्रिलको तुलनामा 11.4% बढ़ी हो यस्तै सन् 2018 जनवरी फेब्रुअरी मार्च र अप्रिलमा गरी चार महिनामा 3,86,000 पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ यो संख्या सन् 2017 चार महिनाको तुलनामा 13% बढ़ी हो नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्
नारायणगढ़ मुगलिन सड़क आयोजनाले वन्यजन्तु मैत्री सड़क निर्माण गरेको छ आयोजनाले वन क्षेत्रमा पर्ने सड़कमा जनावर वारपार गर्न सड़क मुनिबाट हिँड्ने अण्डरपास सहित चारवटा बाटो निर्माण गरेको हो आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सड़कमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ उहाँका अनुसार भरतपुर महानगरपालिका एक आँपटारीमा दुईवटा र भत्तेरीमा दुईवटा अण्डरपास निर्माण गरिएको छ
अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको पर्यटकीय गाउँ सिउरुङमा जेठ 11 गते महोत्सव हुने भएको छ दुई दिने महोत्सवमा स्थानीय कला धर्म संस्कृतिको संरक्षण सम्वर्धन र स्थानीय उत्पादनका साथै ग्रामीण पर्यटन प्रवर्धन गरिने महोत्सव आयोजक समितिका संयोजक नन्द घलेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ
पर्वत बागलुङ र म्याग्दीका सातवटा स्थानीय तहलाई सुन्तलाको सुपर जोन बनाउने तयारी थालिएको छ व्यावसायिक रूपमा सुन्तलाको खेती हुँदै आएका क्षेत्रहरूलाई एउटै जोनको रूपमा विकास गर्ने गरी सुपर जोन बनाउन थालिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ सुन्तला खेतीको राम्रो सम्भावना रहेका धौलागिरी अञ्चलका सातवटा स्थानीय तहलाई समेटेर सुन्तला सुपर जोन बनाउन थालिएको कार्यालयले जनाएको छ
एमाले र माओवादी केन्द्रबीचको एकताको काम अन्तिम चरणमा पुगेको समाचार उज्यालो अनलाइनमा पढेर शिव न्यौपाने उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ यिनीहरूको एकता भए पनि देश र नागरिकलाई केही फाइदा हुँदैन एकता भए पनि नभए पनि हामीलाई के मतलब आखिर यिनीहरूबाट देश र नागरिकले के पाएका छन् र बरु धेरै चीज गुमाइसकेका छन्
यसै विषयमा जीटी राणा लेख्नुहुन्छ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भयानक खतराको मोडमा पुग्नु भएको छ एकता नभए माओवादी रहँदैन एकता भए एमाले रहँदैन यदि ओलीले प्रचण्डको हात छोडे सत्ता रहँदैन के गर्ने बाध्यता छ दुवैलाई
गैर कानूनी रूपमा विदेश पठाएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको समाचार उज्यालोमा पढेर विष्णुराज थापा लेख्नुहुन्छ अवैध रूपमा विदेश पठाउने दलाललाई कड़ा भन्दा कड़ा सजाय होस् आफ्नो कमाई गर्न गरीबका छोराछोरीलाई खसी बाख्रा झैं बेच्नेलाई त्यसै छाड्नु हुँदैन
अनि हुम्लाको खार्पुनाथमा मकालो एयरको विमान दुर्घटना भएको समाचार उज्यालो अनलाइनमा पढेर कामन सिंह पाखरिन लेख्नुहुन्छ पटक पटक विमान दुर्घटना हुन्छ छानबिन समिति पनि बन्छ तर वास्तविकता बाहिर आउँदैन यस्ता गम्भीर विषयलाई औपचारिकतामा सीमित गर्नुहुँदैन थियो निगम र सरकारले
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सञ्जिता देवकोटा। अब एउटा खबर, भर्खरै स्टुडियोमा प्राप्त खबर अनुसार सत्तारूढ एमाले र माओवादी केन्द्रबीच भोलि नै पार्टी एकताको विधिवत घोषणा हुने भएको छ। आज दिउँसो एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि पार्टी एकता हुने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसित गरिएको जानकारी दिनुभएको छ। दुई पार्टीबीच बेलुकासम्म एकता घोषणा हुने गरी भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले गराएको एमाले उपाध्यक्ष वामदेव गौतमले केही बेर अघि दिनुभएको छ। बैठकमा पार्टी एकता भोलि नै गर्ने अध्यक्ष र ओली र दाहाल बीचको सहमतिको स्वागत पनि गरेको छ। पार्टी एकता घोषणा अघि दुई दलको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो।
नेपाल दर्पणमा एउटा विदेशको खबर, दक्षिण कोरियासँग आज हुने भनिएको उच्चस्तरीय अधिकारीहरू बीचको बैठक उत्तर कोरियाले एकतर्फी रूपमा स्थगित गरेको छ। दक्षिण कोरिया र अमेरिकाले दक्षिण कोरियामा संयुक्त सैन्य अभ्यास गरिरहेको भन्दै त्यसको विरोधमा आजको बैठक अस्वीकार गरेको हो। संयुक्त सैनिक अभ्यासले दुई कोरियाबीच 15 दिन अघि भएको शान्ति सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ। सैनिक अभ्यास तत्कालै नरोके अमेरिकासँगको बैठकमा पनि नबस्ने चेतावनी उत्तर कोरियाले दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच आउँदो जुन 12 तारीकमा सिंगापुरमा बैठक गर्ने तयारी थियो। उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने केही बताएको छैन। अमेरिकाको पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली क्रिकेटर सन्दीप लामिछानेले अर्को अवसर पाएका छन्। पछिल्लो समय इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दीपले लर्ड्समा हुने वेस्ट इण्डिज विरूद्धको खेलमा विश्व 11 टीमबाट खेल्ने अवसर पाएका हुन्। लेग स्पिनर सन्दीपलाई मे 31 इङ्ल्याण्डको लर्ड्समा हुने खेलका लागि आईसीसीले विश्व 11 टीममा समावेश गरेको हो। बंगलादेशी क्रिकेटर साकिब अल हसनले व्यक्तिगत कारणले यो खेल नखेल्ने भएपछि सन्दीपले मौका पाएका हुन्। 17 वर्षीय सन्दीपले इयान मोर्गानको कप्तानीमा हुने विश्व 11 टीमबाट खेल्नेछन्।
4 वर्षदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लीग फुटबल आउँदो असोज 13 गतेदेखि शुरू हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लीग कमिटीले आज राष्ट्रिय लीगको मिति घोषणा गरेको हो। राष्ट्रिय टीमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लीग कमिटीले विभिन्न चरणमा क्लबहरूसँग छलफल गरेपछि लीगको मिति तय गरेको हो। लीगमा 14 क्लबको सहभागिता रहनेछ।
थ्री स्टार क्लब उदयपुर गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा झापा 11 1-0 हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो। थ्री स्टारलाई फाइनलमा पुर्याउन 55 मिनटमा अजय मार्टिनले गरेको एक मात्रै गोल निर्णायक बन्यो। दोस्रो सेमी फाइनलमा भोलि सुनसरी 11 र मनाङ मर्स्याङदी क्लब बीच प्रतिस्पर्धा हुनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र किङ्स इलेभेन पञ्जाब बीच खेल भइरहेको छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको मुम्बईले ताजा अवस्थामा 2 ओभरको खेल चलिरहँदा 21 रन बनाएको छ। उसले कुनै पनि विकेट गुमाएको छैन। प्लेअफमा पुग्नका लागि दुवै टीमलाई आजको खेल जित्नै पर्ने दबाव छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी बीच भोलि नै एकता हुने, बेलुकीसम्म पार्टी एकता घोषणा हुने प्रधानमन्त्री ओलीको भनाई।
कामी रीता शेर्पाद्वारा 22 पल्ट सगरमाथा शिखर आरोहण गरी कीर्तिमान कायम, पछिल्ला 4 दिनमा 60 भन्दा धेरै शिखरमा पुग्न सफल।
हुम्लामा मकालु एयरको कार्गो विमान दुर्घटना हुँदा 2 पाइलटको ज्यान गयो, दुवै सब काठमाडौँ ल्याइयो पोस्टमार्टम गरेर परिवारलाई बुझाइने।
संयुक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरिया दक्षिण कोरियासँगको उच्च स्तरीय बैठकमा बसेन, अमेरिकासँगको शिखर बैठक पनि बहिष्कार गर्ने चेतावनी।
र क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको खेलका लागि विश्व 11 टिममा समावेश, असोज 13 गतेदेखि ए डिभिजन लिग गर्ने एन्फाको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।